साझा मंच
नमस्कार रेडियो कार्यक्रम साझामञ्चमा स्वागत छ म शिवराज भट्ट जगतगुरु शंकराचार्य आयुर्विज्ञान प्रतिष्ठानको नामबाट 2056 सालबाट चर्चामा आएको गेटा मेडिकल कलेज अहिले आएर सही दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठानका नामले निर्माणको चरणमा प्रवेश गरेको छ 300 शय्याको अस्पताल भवन र 2.5 तले कलेज भवनको ठेक्का लागेपछि त झन् निर्माण हुने आशा पलाएको छ 300 शय्याको अस्पताल भवनको 1.3 करोडमा शर्मा राजेन्द्र कुमार जेबीले ठेक्का पाएको छ भने कलेज भवनको लुम्बिनी रमण केएस जेबीले 56.9 करोड मा ठेक्का पाएको छ अझ वातावरण प्रभाव मूल्याङ्कनको रिपोर्ट आउन अगावै झन्डै 3 वर्ष अघि प्रशासनिक भवनको ठेक्का पाएको रविना कन्स्ट्रक्सनका प्रतिनिधि पनि निर्माणका लागि तयार भएर गेट आउनु भएको छ मेडिकल कलेज भित्रको सडक निर्माणका लागि रमन केएस टेढी जेबीले पाएको ठेक्काको काम सकिन थालेको छ सुदूरपश्चिमवासीको दशकौंको सपना गेटामा मेडिकल कलेजको निर्माण काम के समयमै सकिएला अथवा एमबीबीएसको पढाइ सुरु हुन अब कति समय लाग्ला आज हामी यिनै प्रश्नको जवाब खोज्नका लागि गेटा मेडिकल कलेज निर्माण स्थलसँगै जोडिएको गेटा आँखा अस्पतालको परिसरमा आइपुगेका छौँ आजको बहसमा सहभागी हुनुहुन्छ सही दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा गेटा मेडिकल कलेजका पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा
म कार्यकारी निर्देशक मेडिकल कलेज पूर्वाधार विकास निर्माण समिति
आज भोलि अलिअलि फुर्सद भयो जस्तो छ
हजुर अहिले अहिले बल्ल 1.5 वर्षपछि बल्ल म यो चैत 1 गतेदेखि अलिकति रिलिफमा छु नत्र त्यहाँसम्म अब गाह्रै थियो अलि
बिचमा यता कमै बस्नु हो किन चाहियो
बिचमा भन्नाले यो साउनदेखि हो साउन पाँच गते यहाँबाट गएको थिएँ बजेटको टुङ्गो लाग्ने बित्तिकै अषाढ मसान्तमा बजेट टुङ्गिएपछि जब हामीले पाउने बजेट सुनिश्चित भएपछि त्यसपछि म चाहिँ यो कामको थालिनमा लाएँ र खास गरी अहिले जे यहाँले ल्याउनु भएको छ यो बिचमा भएका 4 ठेकापट्टाका लागि डकुमेन्ट तयार गर्ने इस्टिमेट तयार गर्नेदेखि यो प्रोसेस धेरै लामो हुँदो रहेछ होइन एउटा ठेक्का टुङ्ग्याउनलाई पनि 3-4 महिना लाग्ने त्यसको अगाडिको प्रोसेस फेरि इस्टिमेट स्वीकृत गर्ने त्यसपछि त्यो डकुमेन्ट तयार गर्ने बिडिङ डकुमेन्टहरू यिनी प्रोसेसहरू यति लेन्दी र फेरि हामी त्यो अवधिमा सम्पूर्ण त्यसमै लाग्यौँ र असोजमा आएर हामीले इस्टिमेटहरू स्वीकृत गराउने क्रम सक्यौँ र त्यसपछि भदौ 18 गतेबाट हामी टेन्डर प्रक्रियामा सुरु भएको थियौँ पहिलो टेन्डर हामीले भदौ 18 गरेका थियौँ दोस्रो असोज 4 गऱ्यौँ त्यसपछि मङ्सिर 3 गऱ्यौँ त्यसपछि आएर हामीले पुस 27 गरेर यो 4 टुङ्गोमा पुर्यायौँ र त्यसपछि इभ्यालुएसन सिस्टम पनि यसको लामो छ अहिले चाहिँ 3 पिरियड चाहिँ कम्तीमा एउटा ठेक्कापट्टा लिन्छ यही क्रममा हालाकि म बिचमा 2-4 भए पनि आउने गरेका थिएँ जहिले मैले फुर्सद पाएँ त्यो बिचमा जसो आज एउटा टेन्डर गऱ्यो भने 2-4 फुर्सद भयो भने त्यो यहाँ आउने फेरि गएर अर्को उसमा लाग्ने यो चरणले हामीले काम गरेका थियौँ र त्यसैले अस्ति 1 गतेबाट बल्ल यी सबै कुराहरू टुङ्गिएपछि 1 गते पनि म 27 यहाँ थिएँ 1 गते फेरि यहाँ मिटिङ गऱ्यौँ अन्तिम ठेक्का जो अहिले हस्पिटल बिल्डिङको छ त्यसको लागि 1 गते मिटिङ बसेर हामीले बोलपत्र स्वीकृत गरेर अनि उहाँहरूलाई त्यही दिन जानकारी गयौँ 1 गते नै कि 15 दिनभित्र हामी सम्झौता गर्नु छौँ अस्ति 14 गते यही चौध र 14 गते मात्रै उहाँहरूसँग सम्झौता भएपछि त्यसपछि मात्रै अहिले यो चरणबाट
भयो अलिकता फुर्सद भएको छ यी ठुलै ठेक्काहरू लागिसकेपछि अझै निर्माणको काम अथवा अझै केही टेन्डरहरू हुन्छ
अब अहिले हामी सोध त लागेका छौँ अहिले तर अब अलिकति गाह्रो के महसुस भएको छ भने यो 3-4 प्रोसेस हुनाले आर्थिक वर्षभित्र हामी टुङ्ग्याउन सक्ने कि नसक्ने भन्ने खालको परिस्थिति सेना भएको छ तर पनि
के चाहिँ बाँकी छ कि जसरी तपाईँले सोच्नु भएको अब के ठेक्का गर्छ
होइन थुप्रो छ यो त अब 35 त हाम्रा बिल्डिङका पूर्वाधारहरू छ यसमध्ये तर अहिले हामीले गरेको प्लानिङ कसरी छ भने अब यो अहिले डिटेल गर्न सकिन्छ कि सकिँदैन होइन टाइमले कति हुन्छ प्लानिङ पनि मैले यहाँ ल्याएको पनि छु म उहाँहरूलाई गर्नु पनि देखाउनु
हामी यसबारेमा धेरै कुराकानी गर्छौँ यो बिचमा
दुईवटा फेजको चरण बनाएको छौँ हामीले होइन यो 75-76 पहिलो फेजमा बन्ने पूर्वाधारहरू त्यसपछि 76-77 लिएर 80-81 बन्ने पूर्वाधारहरू ताकि अहिले चाहिँ 76 हामी प्रारम्भिक जो पठन पाठनको काम छ त्यसलाई अगाडि बढाउने गरी पहिलो चरण लिएका छौँ भने त्यसपछि क्रमशः त्यसमा थप्दै जाने कुराहरू दोस्रो चरणमा
हस् यसैगरी सहभागी दीर्घाको पहिलो लहरमा 300 सयको अस्पताल भवनको ठेक्का पाएको निर्माण कम्पनी शर्मा राजेन्द्र कुमार जेबीका कार्यक्रम प्रबन्धक सुनिल पौडेल कलेज भवनको ठेक्का पाएको निर्माण कम्पनी लुम्बिनी रमण केएस जेबीका आधिकारिक प्रतिनिधि सुरेन्द्र पाल प्रशासनिक भवनको ठेक्का पाएको रबिना कन्स्ट्रक्सनका इन्जिनियर नवीन भण्डारी सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रमण केएस ट्रेडी जेबीका प्रतिनिधि दिलबहादुर ओली परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर अशोक यादव र गेटा मेडिकल कलेज सरोकार समितिका अध्यक्ष प्रेम कुमार सहित गेटाका अस्पतालको परिसरमा तयार पारिँदै गरेको साझा मञ्चमा झन्डै 70 जना भन्दा बढी सहभागीहरू हुनुहुन्छ। म कार्यक्रमको सुरुवात सहभागी दीर्घाको पहिलो लहरमा बसिरहनु भएका निर्माण कम्पनीका प्रतिनिधिहरूबाटै गर्छु। 300 सयको अस्पताल भवनको ठेक्का पाएको निर्माण कम्पनी शर्मा राजेन्द्र कुमार जेबीका कार्यक्रम प्रबन्धक सुनिल पौडेलजी हुनुहुन्छ। तपाईँ कहाँ आउँछु, अहिले के काम भइरहेको छ?
नमस्कार, म सुनिल पौडेल। हस्पिटल बिल्डिङको 300 सयको भवनको ठेकाको रकम चाहिँ 1,03,00,000,000 छ। यो सम्झौता भएको यही चैत 14 गते सम्झौता भएको हो र यसको कन्स्ट्रक्सन पिरियड अथवा म्याद भनौँ 30 महिनाको छ। र अहिले काम के भइराखेको छ भन्दाखेरि चाहिँ हाम्रो मोबिलाइजेसन पिरियडमा छ। यो बिचमा हामीले एउटा टेन्टेटिभ बिल्डिङको लेआउट पनि गरेको छौँ, त्यसलाई फाइनल गर्न बाँकी छ र कन्स्ट्रक्सन मेटेरियलहरूको टेस्ट गर्ने त्यो प्रक्रिया चलिरहेको छ। र अहिले हामीले एउटा इक्विपमेन्टमा चाहिँ ब्याकु लोडर भयो र हिजो मात्र हामीले 200 टन जति डन्डी पनि झारिसकेका छौँ र हामी यो 30 महिनाभित्रमा यो प्रोजेक्ट सम्पन्न गर्नको लागि चाहिँ प्रतिबद्ध छौँ।
30 महिनाभित्र सकिन्छ?
सकिन्छ, एकदमै त्यस्तै सिचुएसन पऱ्यो भने मात्र हो, नत्र भने हामी सक्छौँ।
कलेज भवनको ठेक्का पाएको निर्माण कम्पनी लुम्बिनी रमण केएस जेबीका आधिकारिक प्रतिनिधि सुरेन्द्र पाल पनि यहाँ हुनुहुन्छ, तपाईँलाई पनि त्यही प्रश्न।
नमस्ते, म सुरेन्द्र बहादुर पाल हो। यो हाम्रो ठेक्का चाहिँ 63 करोडको हो र हामीले 24 महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ। अघि सुनिल सरले भने जस्तै हाम्रो कम्पनीको तर्फबाट पनि मटेरियलहरू कलेक्सनहरू भइरहेका छ, प्री कन्स्ट्रक्सन एक्टिभिटिजहरूमा लेआउटहरूको कामहरू, क्रसरको लागि र मटेरियलहरू कलेक्सनहरू भइरहेका छ, ब्याचिङ प्लान्ट राख्ने कामहरू भइरहेका छ।
तपाईँ त यही क्षेत्रको निर्माण व्यवसायी पनि हो, तपाईँलाई थाहा छ मेडिकल कलेज भइदियो भनेपछि तपाईँ हामीले कतिको सेवा पाउँछौँ भनेर। तोकिएको समयमा निर्माण सकिन्छ? 24 महिनामा
सम्पन्न हुन्छ।
तपाईँलाई थाहा छ सुदूरपश्चिमका जनता उपचार नपाएर भारतका गल्लीमा जान्छन्, काठमाडौँ मध्यपश्चिम
सकिन्छ। त्यसको लागि त अब हामी सबै कुराहरूमा हामी साइडमा एक्टिभिटिजहरू देखाइसकेका छौँ। हाम्रो इन्जिनियरहरू अहिले पनि लेआउटको लागि फिल्डमै खटिराखेको अवस्था छ। हामीले अब आफूलाई बस्नलाई एउटा टेम्पोररी क्याम्पहरू बनाइसकेका छु, गिट्टी बालुवाहरू कलेक्सन गरिरहेको छु। त्यसको लागि चाहिने मटेरियल टेस्टिङहरूलाई हामीले काठमाडौँ सेन्ट्रल ल्याबोरेटरीमा पनि पठाइसकेका छु र अब डन्डीहरू सरियाहरू 1-2 दिनमा पनि खस्छ। हाम्रो अहिले पनि हाम्रो 4 वटा टिपरहरू एउटा ब्याकुलोडरहरू फिडिङ मटेरियलको लागि गिट्टी बालुवा उत्पादन गर्नलाई हामीले साइडमै चाहिँ हामीले कलेक्सन गरेर अवस्था छ अहिले।
प्रशासनिक भवनको ठेक्का पाएको रबिना कन्स्ट्रक्सनका इन्जिनियर नवीन भण्डारीज्यू पनि कार्यक्रममा हुनुहुन्छ। तपाईँको कम्पनीले निर्माणको ठेक्का पाएको 3 वर्ष नै भयो, अहिलेसम्म सुरु भएको छैन, किन चाहिँ ढिलाइ भएको?
हामीले टेन्डर पाएको 3 वर्ष अगाडिको हो, लगभग 15 करोडको टेन्डर छ हाम्रो। यो 3 वर्ष अगाडिको टेन्डर चाहिँ हाम्रो जुन हाम्रो पाएको एडमिनिस्ट्रेसन बिल्डिङको थियो त्यसमा साइडमा रुख भएको कारणले गर्दाखेरि, रुख समयमा नकाटेको कारणले गर्दाखेरि यो हाम्रो टेन्डर अलिक पछाडि भएको।
अब निर्माण गर्छौँ भनेर रबिना कन्स्ट्रक्सन आएको हो?
हजुर, हाम्रो यो पुरानै ठेक्कामा त्यही काम गर्ने भनेको आएको छ, त्यही गरेर आएको छौँ। तर यसको लागि अब यो रेट पुरानो ठेक्कामा रेटमा अलिकति, किनकि 2-3 वर्ष अगाडिको रेट र पहिलाको रेट र अहिलेको रेटमा अलिक फरक भएको कारणले गर्दाखेरि हामीले यसमा मुद्दा पनि हालेका थियौँ। हामीले मुद्दा पनि यो पुरो प्रोसेसमा भइरहेको छ, अब त्यसमा के निर्णय आउँछ त्यही निर्णय आउँछ हामीले काम गर्छौँ।
तपाईँको कति महिना अथवा वर्षको सम्झौता हो र सकिन्छ?
2 वर्षको प्रोजेक्ट काम गरेर हामीले सकेसम्म हामीले 2 वर्षमै हामीले यो काम सघाउने भन्ने धारणा लिएको छ।
अहिले के चाहिँ भएको छ कि यता निर्माण स्थलमा के गरिरहनु भएको छ?
निर्माणमा हामीले 2 वर्ष अगाडि लगभग 3 वर्ष अगाडि नै हामीले त्यो काम गर्ने थालना गर्ने भन्ने कुरोमा हामीले एउटा स्टोर तपाईँले देख सक्नुहुन्छ हाम्रो साइडमा एउटा स्टोर निलो टिन लगाएको जस्तो लागेको स्टोर बनिसकेको छ। हालसालै अब 2 हप्ता हामी अगाडि अनुसार हामीले साइट क्लियरेन्स प्लस साइटको क्रस सेक्सन लिने काम भइसकेको छ प्लस स्याम्पल टेस्टिङको लागि हामीले माथि सेन्ट्रल ल्याबमा हामीले पठाउनु भएको छ।
हस्, तपाईँको पछाडिपट्टि हुनुहुन्छ सडक निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी दिलबहादुर ओली पनि कार्यक्रममा हुनुहुन्छ। अब तपाईँको काम कहिले सकिन्छ?
मैले गर्न आएको काम चाहिँ अब 2 वर्ष अगाडि मैले सुरु गरेको थिएँ। 1 वर्ष हाम्रो तपाईँहरूलाई पनि थाहा छ, तपाईँले यो सुरु गरिदिएर यो सुरुवात भएको हो। यो समाजका दाजुभाइलाई म धन्यवाद दिन चाहन्छु किनभने उहाँहरूकै सहयोगमा मैले सुरु गर्न सकेँ हो यो काम। तर पनि अब हुनसक्छ 2-4 जना 1-2 जना समाजमा दुविधा भएका द्वैत चरित्र भएका मान्छे पनि हुन सक्छन्, तर त्यसले केही फरक पर्दैन। मैले यो समाजकै साथीभाइको चाहिँ नि सहयोगमा मैले यो काम सुरु गर्न सके। दुई वर्षसम्म
कहिलेसम्म सक्नु पर्छ?
मैले यो काम
सम्झौता छ,
मैले यो सक्नु पर्ने चाहिँ हाम्रो मेरो सम्झौता 9 महिनाको थियो। 9 महिनासम्म हामीले चाहिँ यहाँ एउटा खुट्टो पनि टेक्न पाएनौँ। त्यो 10 औं 11 औं महिनापछि मैले सुरु गर्न सफल भएँ। यसमा चाहिँ नि हाम्रो अहिले आउनुभएका कार्यकारी निर्देशकज्यूको अहौ रात्र खटेको चाहिने भूमिका पनि बहुत अहम छ। एउटा कुरो मलाई फेरि भन्न मन लाग्छ, के भन्न मन लाग्छ भने जसो साथ निर्माण व्यवसाय साथीहरूले मैले काम सकेर यो हप्ताभित्र निस्किन्छु, त्यो अब दुविधा छैन, यो तपाईँहरूलाई यो समाजलाई विश्वास दिलाउन चाहन्छु, र साथीहरूले के भन्दै हुनुहुन्छ भने हामी तोकेकै मितिभित्र काम गर्न सक्छु भनेर मलाई लाग्दैन। त्यो किन लाग्दैन भन्दाखेरि एउटै कार्यालय प्रमुख एउटा निर्देशकले अथक प्रयास गरेर एउटा निर्माण व्यवसायले चाहिँ अथक प्रयास गरेर यो काम सकिनेवाला छैन। किन भन्दाखेरि यो हामी त निर्माण व्यवसाय भनेको के हो भने समाजको पनि सहयोग चाहिन्छ, प्रशासनको पनि सहयोग चाहिन्छ, देशकै सहयोग चाहिन्छ हामीलाई।
तपाईँले
मैले भन्न खोजेको म भन्दैछु
निर्माण गरिनु भएको छ,
म गरिरहेको छु हजुर,
त्यो अनुभव सुनाइदिनु न।
मैले गरेको अनुभव म हजुरलाई भन्दैछु, किन भन्दाखेरि हामीले ढुङ्गा चाहिन्छ, माटो चाहिन्छ, बालुवा चाहिन्छ, त्यसमा चाहिने प्राकृतिक शोधन हामीलाई चाहिन्छ, साधन स्रोत लिएर नभए हामीले चाहिने के अरे काम गर्न सक्दैनौँ। यसमा हामीलाई विभिन्न बाधा छन्। हेर्नुहोस्, अहिले हामीलाई गिट्टीको आवश्यक छ, नयाँ कम्पनीहरूलाई चाहिने कमसे कम 1000-1000 टन चाहिने गिट्टी चाहिएको छ, बालुवा चाहिएको छ, केले ल्याउने? कानुन छैन हाम्रो देशमा। के भनिरहेछ भने के अरे खोलामा मिसिन हाल्दाखेरि चुरे दहन हुन्छ या चाहिने नदीनाला भुछे हुन्छ, मिसिन हाल्न पाउँदैन भनिरहेछ। के मिसिन प्रयोग नगरी सम्भव हुन्छ यो काम? कमसे कम 1000-1000 चाहिने घनमिटर चाहिने ढलाइ गर्नु परिरहेको छ 24 महिना 30 महिनामा। यसकारण यो विषयमा तपाईँहरूलाई मैले आफ्ना दौडेका अनुभव पनि सुनाउन चाहन्छु। 2-3 फेर सिडिओ साहब कहाँ गए, उहाँले पनि चाहिने यो खै कानुनको कुरो हो, म तपाईँलाई केही भन्न सक्दैन भन्नुभयो। यो जिल्लामा पठाउनु भएको छ, जो यो जिल्लाको विकास गर्नुहोस् भनेर एलडिओलाई पठाउनु भएको छ, उहाँसँग म 3 चोटि गएँ, उहाँसँग 2-2 पल्ट चिठी लेखेँ, त्यो चिठी मन्त्रालयमा सायद थन्केको होला। उहाँले भन्नुभयो म तपाईँलाई मिसिन प्रयोग गर्ने चाहिने अनुमति दिन सक्दैन भन्नुभयो। तर म यो समाजकै मान्छे भए हुनाले यही वरिपरिका दाजुभाइले मलाई सहयोग गरेका छन्, त्यही कारणले मैले मेटेरियल ल्याउन सकेका छु, सम्भव भयो।
हस्, तपाईँसँगका जिज्ञासा सहभागीहरूबाट आयो भने हामी पछि पनि तपाईँ कहाँ आउँछौँ। तपाईँ दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत र कञ्चनपुरको नागरिक एफएमबाट कार्यक्रम साझामा सुन्दै हुनुहुन्छ। आज हामी कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको निर्माण काम के समयमै सकिएला त भन्ने विषयमा बहस गरिरहेका छौँ। आजको बहसमा हामीसँग हुनुहुन्छ मेडिकल कलेजका कार्यकारी निर्देशक हेमराज पुजारा सहित निर्माण व्यवसायीहरू। अब म सहभागीमा आउँछु।
नमस्कार, म राजबहादुर कडायत, श्री सिद्ध अमावि गेटीको शिक्षक पनि हो, स्थानीयवासी, र म यो के भन्न चाहन्छु भने यो कार्यकारी निर्देशकज्यू र यो निर्माण व्यवसायजीहरूलाई यो मेडिकल कलेजको काम गुणस्तरीय रूपमा र शीघ्र सम्पन्न हुनको लागि यस भेगमा बसोबास गर्ने स्थानीयवासीको सहयोग आवश्यक छ कि छैन, र छ भने के कस्तो सहयोग यहाँहरूले अपेक्षा गर्नुभएको छ?
उहाँले दोहोरो जिज्ञासा छ, मलाई पनि भयो, अब निर्माण व्यवसायलाई पनि छ, होइन? मलाई भन्दा यो विषयमा त अझ उहाँहरूले अझ बढी प्रश्न पार्न सक्नुहुन्छ जस्तो लाग्छ, किनभने उहाँ भुक्तभोगी नै हुनुहुन्छ। अघि नै भन्नुभयो उहाँले जो अपेक्षा गर्नु कसरी मैले सहयोग पाएँ भनेर, र सहयोगको अपेक्षा निश्चित रूपमा सबैले गरेकै हुन्छ, र हामी समाजले नभइकन त हुनै सक्दैन यो, किनभने कस्तो खाले भन्दा त विभिन्न न खाले छ। जसरी अब अहिले निर्माण भएको छ, मेटेरियलको कुरा उहाँले उठाउनु भयो अहिले, अब त्यो मेटेरियल जस्तो उहाँलाई अहिले त्यो प्रब्लम आयो, अब उहाँहरूले गर्ने काम चाहिँ यति विशाल स्तरको छ, उहाँको भन्दा नि अझ बढी मात्रामा उहाँहरूलाई फिडिङ मेटेरियलहरूदेखि लिएर अन्य मेटेरियलहरू चाहिन्छ। त्यसमा पनि तपाईँ हामी जस्तै सबै लाग्यौँ भने त्यसको एउटा निकास कसरी निकाल्न सकिन्छ, कसरी यसलाई राष्ट्रिय गौरवको योजनाको रूपमा लिएर हामी प्रशासन समक्ष अथवा जिल्ला विकास समक्ष गएर त्यो रिक्वेस्ट गरेर यसलाई मेटेरियल उपलब्ध गराउने वातावरण कसरी बनाउन सक्छौँ, जस्तो उहाँले भने जस्तै मैले व्यक्तिगत रूपमा पनि थुप्रो पहल गरेका छु, उहाँलाई थाहा छ, अघिल्लो पटक सिडिओ साहबसम्म धेरै पटक लागे, तर पनि त्यो अब त्यसलाई गर्न सकिएन भनौँ न, हाम्रो बसभित्र भएन त्यो, एउटा मैले उदाहरण मात्र दिएको। यसमा पनि समाजको सहयोग चाहिन सक्छ यस्तो कुरामा, अब बाँकी त उहाँले गर्ने काम त गर्नु नै
उहाँको जिज्ञासामा। एक्चुअली हाम्रो सुनिल पौडेलजी हुनुहुन्छ, 300 शय्याको अस्पताल भवनको ठेक्का पाएको निर्माण कम्पनीको तर्फबाट। जसरी तपाईँहरूले त थुप्रै यस्ता ठुल्ठुला भौतिक पूर्वाधारहरू बनाइसक्नु भएको छ, स्थानीयले कस्तो चाहिँ सहयोग गरिदिनुपर्छ कि?
अब यहाँ अहिले देखेको मुख्य समस्या भनेको त्यही र मेटेरियलकै देखियो। अब हामीलाई थोरै मेटेरियल पुग्दैन, खोलामा जाँदाखेरि पनि मान्छेले लोड गरेर ट्र्याक्टरमा लोड गरेर लिएर आएर सम्भव पनि छैन, हामीले स्रोत साधन हाम्रो एक्सकाभेटर अथवा के हुन्छ टिप्परहरू लगेरै गर्नुपर्ने हुन्छ, र मुख्य अरू कुराहरू त साधारण कुराहरू अब भनौँ डन्डी सिमेन्टहरू बजारमा सजिलैसँग किन्न पाइन्छ, हामीले सहयोगको अपेक्षा चाहिँ त्यही कन्स्ट्रक्सन मेटेरियल एक्सट्र्याक्सन गर्नलाई।
कच्चा पदार्थको उपलब्धताका लागि स्थानीयवासीले सहयोग गर्नु
पर्थ्यो त्यो चाहिँ हाम्रो
हस् म फेरि अरू सहभागीमा आउँछु पछाडिबाट हात उठाउनु भएको थियो यता चस्मा लगाउनु भएको तपाईँका आउँछु
हजुर नमस्कार मेरो नाम अम्बर पोहरा म दिगुवा समाज गेटाको अध्यक्ष पनि हो स्थानीय वासी पनि हो मेरो प्रश्न छ मेडिकल कलेजका निर्देशकज्यूलाई पहिले शङ्कराचार्य मेडिकल कलेज निर्माणको बेला स्थानीय वासी र सही सङ्घारी सामुदायिक वनका उपभोक्ताहरूलाई थुप्रै किसिमका सेवा सुविधाहरू उपलब्ध गराउने भनेर 17-18 किसिमका हाम्रा मागहरू थिए ती मागहरू परिपूर्ति गराउनका लागि उहाँहरूले वचनबद्ध दिनुभएको थियो तर अब अहिले नेपाल सरकारले सञ्चालन गर्न लागेको मेडिकल कलेजमा स्थानीयवासीहरूलाई अलिकति बाइपास गरे जस्तो देखिएको छ कुनै पनि सेवा सुविधाहरूमा संलग्न नगराउने
जस्तै
कि पहिले के थियो भने श्री सिद्ध बाबा माविलाई प्लस टूमा साइन्स फ्याकल्टीमा पनि विषयवस्तु सञ्चालन गरेर यस मेडिकल कलेजका लागि जनशक्ति उत्पादन गर्ने भन्ने खालको कर्मचारी भर्नाको विषयमा यहाँ भएसम्म स्थानीयवासीहरूले योग्यता क्षमताको आधारमा उहाँहरूलाई अब नोकरीको उसमा चाहिँ भर्ना गर्ने सेवा सुविधाहरू उपलब्ध गराउने र हाम्रो यो मेडिकल कलेज वरिपरिको गाउँ टोल बस्तीहरूमा कलबट र पक्की बाटो निर्माण गर्ने कुराहरू पहिले हाम्रा उस
शङ्कराचार्यसँग हाम्रो यो सम्झौता भएको थियो अहिलेको मेडिकल कलेज प्रबन्धन समितिले के गर्छ भन्ने तपाईँको
प्रश्न अनि यसको साथसाथै यो सय सङ्घारी जुन सामुदायिक वनले सुरक्षा गरिराखेको जुन वनको हाता अथवा मेडिकल कलेजको अहिले उपलब्ध गराएको जमिन थियो त्यो क्रममा एउटा सय सङ्घारी सामुदायिक वनका सञ्चालक र उपभोक्ताहरूसँग कुनै सुझाव सल्लाह नलिकन आफू खुसी वरिपरि रेखाङ्कन गरेर अनि टुक्रे टुक्रे किसिमका जमिनहरू बाहिर छोडेर अस्ति भर्खरै स्थानीय बिचमा एउटा कुटाकुट र मनमेटावको भावनाको वातावरण पनि यो अहिले वर्तमान मेडिकल कलेज उसबाट भयो
म सोधिहाल्छु जसरी प्लस टूमा साइन्स पढाउने कर्मचारी भर्नामा प्राथमिकता दिने अथवा कलभर्ट र पक्की बनाइदिने लगायतका यस्तो सम्झौता पहिला भएको छ अहिले स्थानीयवासीलाई के कुरामा चाहिँ प्राथमिकता दिनुपर्छ के त्यस्तो छ
अहिले अब स्पष्ट भन्नुपर्दा त्यस्तो केही हुन सके हामी त्यो चरणमा प्रवेशै गर्न सकेका छैनौँ किनभने यो अहिले वृत्तान्त पूर्वाधार निर्माणको समिति मात्रै हो यो यसको अधिकार क्षेत्र र दायरा पनि यो मेडिकल कलेज नामै यसको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति मात्रै हो यो त्यो फेजमा छ अहिले र नीतिगत फेजमा हामी पुग्नै सकेका छौँ कि यसको कस्तो विधेयक बनाउने कस्तो गर्ने अनि स्थानीयलाई के त्यो भित्र कसरी समेट्ने के कुरा सुविधा दिन सकिन्छ भन्ने चरण चाहिँ वास्तवमै नआएको जहाँसम्म अब शङ्कराचार्यको ट्रस्टसँग भएको सम्झौताको कुरा छ त्यो ट्रस्टसँग भएको सम्झौता हो नेपाल सरकारसँग भएको सम्झौता चाहिँ होइन तत्कालीन अवस्थामा
त्यो अब यो गेटा मेडिकल कलेज जुन सरकारले
अलिकति म क्लियर गर्छु त्यसलाई त्यो लिगेसी ट्रान्सफर हुने कुरा भएन त्यो ट्रस्ट थियो छुट्टै एउटा प्राइभेट स्तरको संस्था थियो होइन त्यो चाहिँ त्यसले जे गरेको थियो त्योसँग भएको सम्झौता हुबहु यहाँ नेपाल सरकारले ओन गर्छ भन्ने कुरा चाहिँ हुँदैन हालाकि त्यसका लागि नेपाल सरकारले आफ्नो नीति बनाएर भोलि यो समाजलाई कसरी अथवा यो त्यो समुदायलाई कसरी जुन चाहिँ संरक्षण समिति थियो त्यसलाई कसरी समेट सकिन्छ जो उहाँले 18-19 विधेयक कतिको सम्झौता भएको थियो भनेर त्यो चरणमा हामी प्रवेश त गरेका छैनौँ अहिले
यता अगाडिपट्टि हुनुहुन्छ तपाईँ सरकार समितिको अध्यक्ष कहाँ आउँछ एकैछिन
मेरो नाम धर्मराज भट्ट म मेडिकल कलेज सङ्घर्ष समितिको अध्यक्ष हामी सबै दलहरू मिलेर म दलको नेतृत्व गरेको थिएँ सर्वदलीय एउटा सङ्घर्ष समिति गठन भएको थियो त्यसको म अध्यक्ष थिएँ यसमा सङ्घर्ष गऱ्यौँ हामीले त्यसपछि साराचार्य जोगरलाई जनताहरूले साथ दिए दलहरूले साथ दिए र प्रमुख जिल्ला अधिकारीज्यूले साथ दिनुभयो र कार्यकारी निर्देशक बहाल गर्ने र कार्य समिति गठन गर्ने र निर्माण कार्यहरू यथाशीघ्र सञ्चालन गर्ने र मेडिकल कलेजको आएको बजेटहरू फिर्ता जो जान्छ त्यसलाई तुरन्त कार्यान्वयन गर भनेर हामीले चाहिँ सङ्घर्ष गरेका थियौँ र सफल भयो शहीद सङ्घारी सामुदायिक भीमदत्त पन्त समुदाय वनले दिएको जमिनमा 51.88 हेक्टरको क्षेत्रफल हो त्यो शहीद सङ्घारीभन्दा तलको जमिन चाहिँ होइन जस्तो लाग्छ मलाई भीमदत्त पन्त समुदाय वनको जमिनमा पनि 51.88 हेक्टर यो जमिनले पुग्छ खेलकुद ग्राउन्ड पनि बज्छ मलाई लाग्छ तल पनि बज्छ कमैयाहरूको पनि बज्छ त्यसमा चाहिँ तपाईँको हातपात गरियो मलाई नै हो उहाँले अमरजीले भन्नुभयो र त्यसमा पनि मुक्त कमैयाका लागि यदि यो मेडिकल कलेजलाई जमिन पुगेर बज्छ भने त्यही बसेकै स्थानमा दिनुपर्छ भनेर यो निर्णय छ तपाईँको सर्वदलीय निर्णय हो सर्वदलीय निर्णयमा हामीले चाहिँ जोगरलाई बोल्नै पर्छ सबै दलको छ
यसको चार किल्ला भन्दा बाहिर अझै जमिन बाँकी छ
त्यो जमिन
सोधिहाल्छु यो के सीमाङ्कनमा केही राम्ररी नभएको हो कि उहाँहरूको भनेअनुसार कतै 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 बाँचा छ भन्ने खालको के चाहिँ
होइन यस्तो छ सीमाङ्कन भएर बसेको छ त्यो सीमाङ्कन कति तथ्यपूर्ण छ भनेर हेर्ने निकायले हेर्नु आफ्नो ठाउँमा छ उनीहरूको त्यो दायित्व होइन हेर्छन् उनीहरूले र त्यसमा मैले यो विषयमा म धेरै चर्चामा जानुभन्दा पनि यो विषय मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले यसमा कुनै किसिमको उ गरेको छैन हामीले यसलाई किनभने यसमा जिल्लामा दुईवटा समिति हुँदोरहेछ होइन उहाँहरूले गर्ने काम हो यो र यसमा हामी उनीहरूले कसरी व्यवस्थापन गर्छ मुक्त कमैयाको अथवा अन्य व्यवस्थापन जग्गाको व्यवस्थापन त्यो हाम्रो दायित्वभित्र पनि छैन त्यसैले हामीले त्यसमा प्रवेश पनि गरेका छैनौँ कुनै छलफल पनि गरेका छैनौँ प्रवेश पनि गरेका छैनौँ र हाम्रो केही पनि छैन त्यसमा
मुक्त कमैया पुनर्स्थापना समिति जुन
उहाँहरूले कसरी गर्नुहुन्छ न हाम्रो केही छ न हामी त्यो समितिका मेम्बर हुन्छौँ त्यसैले त्यसमा हाम्रो केही पनि भनाइ छैन मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले यो इस्युलाई हामीले एड्रेसै अहिले केही पनि गरेका
चार किल्ला देखाइदिन्छ त्योभित्र हामीले निर्माण गर्छौँ
त्यो त यसो नेपाल सरकारको निर्णय हो त्यो निर्णय अनुसार जो जग्गा यो यसको नाममा आएको छ मभन्दा पहिले नै कार्यकारी निर्देशकज्यूले एउटा सीमाङ्कन गर्नुभएको छ अब त्यो तथ्यपूर्ण छ छैन भन्ने कुरा जाँच्ने काम चाहिँ सम्बन्धित निकायको हो होइन र मलाई लाग्छ त तत्कालीन समयमा म थिएन त्यही भएर सबै कुरा डिटेल थाहा छैन मलाई लाग्छ अब वनका कर्मचारी पनि थिए होलान् नापिका पनि थिए होलान् त्यति बेला होइन अरू यहाँहरू पनि सबैजना हुनुहुन्थ्यो होला त्यो नक्साङ्कन एउटा भएर बसेको छ त्यो नक्साङ्कनभित्र हो हामी होइन त्योभन्दा बाहिरको हकमा कुन जग्गा कहाँ कसरी कसलाई दिने के दिने कस्तो गर्ने भन्ने हामी अहिले त्यसमा छैनौँ र हाम्रो त्यो सरकारको विषय पनि किनभने हाम्रो अधिकार क्षेत्रभित्र छैन त्यो र जहाँसम्म कति जग्गा चाहिन्छ भन्ने कुरा मेडिकल कलेजलाई यो पर्याप्त होइन भविष्यमा यो धेरै पनि चाहिन सक्ने हुनसक्छ त्यो यो समाजले भोलि कसरी अगाडि बढ्छ कसरी सोच बनाउँछ त्यो तपाईँहरूको कुरा हो हामी त दिएको ठाउँमा काम गराउनलाई अगाडि बढाए मात्रै हो
हस् हामी यो सीमाङ्कनका बारेमा भन्दा अलिकता मेडिकल कलेज निर्माण र पूर्वाधारका बारेमा अलिक बढी केन्द्रित हुन्छ जस्तो मलाई लाग्छ किनकि यो अलगै छुट्टै कार्यक्रम हुनसक्छ नापिको मान्छे चाहिएला
छुट्टै बहसको विषय पनि
छुट्टै बहसको विषय हुनसक्छ फेरि सहभागीमै आउँछ
नमस्कार मेरो नाम नरेन्द्र बोहरा सरस्वती उच्च मावि गेटाको शिक्षक पनि र म यहाँको स्थानीय वासी पनि मेरो प्रश्न निर्देशकज्यूलाई हामी सुदूरपश्चिमवासीले कहिलेदेखि यो गेटा मेडिकल कलेजमा पढ्न पाउँछौँ र उपचार गर्न पाउँछौँ
अब कहिलेदेखि पढ्न पाउँछौँ र अनि उपचार भन्नुभएको छ पढ्न त हामीले पाउने होइन बालबालिकाले पाउने हो तर एउटा टेन्टेटिभ योजना अहिले बनेको हामीले बनाएको योजनामा 76 पछाडि अब यो 2.5 वर्ष अस्पताल भवन बन्ने हामीले समय निर्धारण गरेका छौँ त्यो इन टाइम बन्यो भने त्यस पश्चात हामी 76-77 सुरुवात गर्ने भन्ने खालको एउटा टेन्टेटिभ योजना छ अब यो कुरा ठ्याक्कै भइहाल्छ भन्दाखेरि अघि उहाँले भन्नुभएको थियो ताली पिट्ने किसिमको भन्न सकिनँ किनभने मैले एकजनाले इन्स्योर गराएर त्यही मितिमा हुन्छ भन्न सकिने अवस्था होइन यो धेरैको सपोर्ट चाहिन्छ र अब यो इन टाइममा यी बिल्डिङहरू बन्नु पऱ्यो अब नेक्स्ट इयरदेखि गभर्मेन्टले पनि हामीलाई चाहिँदो स्रोत साधन दिन सक्यो र जुन प्लान योजना हामीले गरेका छौँ अहिले टाइम भयो भने म पछि पनि सुनाउँला तपाईँहरूलाई कुन कुन आगामी वर्ष हामी के काम गर्दैछौँ त्यसपछिको वर्ष के गर्नु खोज्दैछौँ त्यसपछिको वर्ष के गर्दै हामीले 80 प्लान बनाएर मैले यो अहिले म आएपछि
मैले त्यो बताइदिइहाल्नु न
यो मैले आएपछि
छोटो
गरेको हो जस्तो यो 35 बिल्डिङहरू पूर्वाधारहरूको बिल्डिङहरू छ र केही अझ 5-7 पूर्वाधारहरू मास्टर प्लानभित्रै नसमेटिएको पनि रहेछ म आएपछि मैले हेर्दै जाँदा र अहिले त्यसका लागि पनि हामीले टेन्डर गरे भने जस्तो बिडिए भनेको अहिले कन्सल्टेन्ट छ उहाँहरूलाई अहिले 2-3 काम दिइएको छ एउटा अहिले बनेको डिजाइन ड्रइङहरूलाई रिभ्यू गराउने र त्यसपछि उहाँहरूले जो छुटेका 5-7 डिजाइन छ जस्तो फोहोरको व्यवस्थापन कसरी गर्ने भन्ने कुरो प्लानिङभित्र थिएन त्यो जरुरी हुन्छ यत्रो ठुलो उसमा चाहिँ वेस्ट वाटर कसरी बाहिर पठाउने किन थुप्रो फोहोरहरू आउँछ त्यसको व्यवस्थापन कसरी गर्ने अस्पतालबाट त्यसको एउटा ट्रिटमेन्ट प्लान्ट चाहिँ चाहिँदछ त्यो प्लान्टको प्लानिङ भएको देखिएन त्यसैले त्यसको त्यस त्यो लगायतका यो दुईवटा खोलाहरूलाई कसरी नियन्त्रण गर्ने अनि माथि ओभरहेड ट्याङ्कीको डिजाइन कसरी त्यो डिजाइन लगायतका 5-7 डिजाइन पनि पुनः गर्ने गरी उहाँहरूलाई हामीले त्यो टेन्डर गरेका छौँ अहिले त्यो डिजाइन हुन्छ र त्यो यसमा प्लस हुन्छ अहिले चाहिँ जो बन्ने पूर्वाधार छ यसमा त्यो आएर फेरि जोडिँदै जाने हो त्यसैले अहिले हामीले चाहिँ जस्तो नेक्स्ट इयरदेखि अहिले हामीले यो 3 बिल्डिङहरू सुरुवात चाहिँ ठुलो ब्लकबाट गरेको हो ताकि सरकारलाई जो अहिलेसम्म एउटा अन्नलता के थियो भने यो बन्छ कि बन्दैन सरकार पनि पछि पो हट्ने हो कि किनभने यो लामो वर्षदेखि भयो लिङ्गरिङ कहिले 1 करोड कहिले 2 करोड कहिले 50 लाख यस्तो दिँदै दिँदै लिङ्गरिङ भएर सरकारले लिएको पनि 65-66 पछि अहिलेसम्म अन्यलता गत सालसम्म एक किसिमको अन्यलता थियो त्यसैले त्यसलाई चिर्नलाई पनि यो प्लानिङले हामीले के गर्यौँ भने पहिले चाहिने चिजहरूबाट ठुलो ब्लकबाट सुरु गरेका छौँ अहिले ठुलो बिल्डिङबाट नेक्स्ट इयरदेखि यसको सपोर्ट जस्तो अब आगामी वर्ष हामीलाई होस्टेल 2 कम्तीमा चाहियो हामी 4 होस्टेल बनाउँछौँ जम्मा 2 केटा लागि 2 केटीहरूको लागि त्यसमध्ये आगामी वर्ष एउटा केटीको र एउटा केटालाई बस्ने आवासको जो होस्टेल हुन्छ त्यो प्लानिङभित्र छ किनभने त्यो त तत्काल चाहियो क्लास सुरु गर्ने बित्तिकै उनीहरूलाई बस्ने चाहियो त्यस्तै अस्पताल र कक्षा सुरु हुने बित्तिकै डक्टरहरूलाई बसोबासको व्यवस्थापन भएन भने उनीहरू त यहाँ बस्दैन त्यसैले उनीहरूको रेजिडेन्सियल क्वार्टरहरू हामी केही क्वार्टर तर यहाँ थुप्रो छ क्वार्टर उहाँहरूले बनाउनु पर्ने त्यो एकैचोटि चाहिँ बनाउँदैन जस्तो 12-13 क्वार्टर बनाउनुपर्छ त्यो त्यसमध्ये अहिले हामी 2-3 क्वार्टर चाहिँ आगामी वर्ष चाहिँ सुरु गर्ने अनि त्यसपछि अस्पतालको आसपासमा चाहिने जस्तो अक्सिजन प्लान्ट अस्पताल बन्ने बित्तिकै अक्सिजन प्लान्ट चाहियो अस्पताल बन्ने बित्तिकै मर्चरी जसलाई हामी लास्ट घर भन्छौँ त्यो चाहिने भयो अस्पताल बन्ने बित्तिकै लुगा कपडा धुनलाई लन्ड्री चाहिने भयो, त्यहाँ डेली आउने लुगा कपडाहरूलाई, त्यसै अस्पताल बन्ने बित्तिकै क्यान्टिन चाहिने भयो। यी सबै कुराहरू नेक्स्ट इयरको पूर्वाधारमा आउँछन्, त्यसको टेन्डर आगाम वर्ष हुन्छ होइन। आगाम वर्ष भन्नाले यो म वैशाखदेखि नै यो प्रोसेसमा लाग्छु, अब अहिले यो काम सुरु गराउनलाई म बसिरहेको, काम सुरु गरेपछि फेरि म अब डकुमेन्टेसनमा फेरि लाग्छु, फेरि हराउन सक्छु। त्यसैले अब गाह्रो के छ भने म पनि एक्लै छु, तल पिउनले गर्ने कामदेखि लिएर डाइरेक्टरसम्मको काम एक्लै गरेर भ्याइरहेको छु, तर पनि त्यो काम हुन्छ।
विभाग मन्त्रालय फाइल बोकेर आफै जानुपर्छ,
सारा सबै आफैले गरे भने अब यो टाइम अलिकति छैन, म पछि यहाँहरूलाई थप्छु।
भनेपछि 300 बेडको अस्पताल सुरु हुन्छ र अनि कलेज भवन बन्यो भनेपछि पढाइ पनि सँगसँगै सुरु हुन्छ र अनि उपचार पनि
सँगसँगै हुन्छ। त्यो कलेज अस्पताल नबनिकन कलेज चलाउनै मिलेन, किनभने उनीहरूले त्यहाँ प्र्याक्टिस गर्ने पनि त्यही नै हो। त्यसैले त्यो सँगसँगै दुइटै कुरा हो। त्यसैले कलेज भवन पनि अहिले नै सुरु हुन्छ, कलेज भवन 2 वर्षमा सकिन्छ भने 2.5 वर्षमा अस्पताल सकिन्छ, त्यसपछि पठन पाठन आरम्भ गर्ने गरी हामीले प्लानिङ गरेका छौँ। तर यो सबै कुरा धेरै कुरामा भर पर्छ फेरि, किनभने आगामी वर्षदेखि सरकारले दिने आर्थिक स्रोत पनि हामीलाई निरन्तर प्लानिङ अनुसार दिनुपर्छ। जस्तो यहाँहरूलाई म अहिले सुनाइदिन्छु, आगाम वर्ष हामीलाई 1.5 अरब जति चाहिन्छ आगाम वर्ष, त्यति भएन भने हामीले बनाएको प्लान चाहिँ फेरि सम्पूर्ण रूपमा सफल नहुन सक्छ। त्यसपछिको वर्ष पनि 1.5 अरब जति चाहिन्छ, त्यसपछिको वर्षमा प्रत्येक वर्ष 1-1 अरब गएर 80 10 अरब रुपियाँ चाहिन्छ। अब एउटा कारण त्यो हुन्छ, अब त्यहीँनिर कदम कदाचित सरकारले त्यो दिन सकेन भने त्यो हामीले सोचेका जति मात्रामा त काम हुन सक्दैन। यहाँहरूलाई अर्को जानकारी पनि गराइदिउँ, मैले यो चिठी नै यहाँ लिएर आएको छु, नेक्स्ट इयर चाहिँ उहाँहरूले एउटा कमिटमेन्ट दिनुभएको छ, तपाईँलाई चाहिए हामी उपलब्ध गराउँछौँ, तर 1 अरबको मैले इन्स्योर गराइसकेको छु, र त्यो चिठी पनि ल्याएर यहीँ पनि अहिले पनि ल्याएको छु मैले, 1 अरब चाहिँ तपाईँले पाउने भनेर यहाँ चिठी नै मैले प्राप्त गरिसकेको छु। शिक्षा मन्त्रालयले मलाई त्यो त्यति गर्न पनि सफल भएको छ, यो बिचमा काठमाडौँ त्यसै बसिँदैन, यी सबै कामहरू गर्दै जानु छ, त्यसको डिटेल प्रोग्राम बनाएर अहिले पेस गरेका छौँ हामीले अर्थ मन्त्रालयमा।
म फेरि सहभागीमा आउँछु।
मेरो नाम पुष्कर बहादुर विष्ट हो, म गोदावरी नगरपालिका वार्ड नम्बर 5 बस्छु। मेरो जिज्ञासा प्रबन्ध ज्यूलाई, उहाँले अथक प्रयास त गरिराख्नु भएको छ, निर्माण व्यवसायले के भन्नुभयो भने 3 वर्ष लगाएर एउटा रुखले गर्दाखेरि हाम्रो के हो भनेर उहाँले भन्नुभयो। अनि प्रबन्धकज्यूले के भन्नुभयो भने जेठ 15 गते त हाम्रो हुन्छ, अब के भने बजेट विनियोजन गर्छ नि सरकारले, त्यसमा हामीलाई थप दिने हो कि होइन भन्ने कुरा पनि भ्रम देखाउनु भयो। र हामी यहाँको जनताले यो प्रदेशको जनताले ठिक्कै समयमा बन्छ भन्ने के आधार?
यसो भ्रम चाहिँ नपालौँ, भ्रम छैन यसमा। मैले अघि नै भने चिट्ठी मैले 1 अरबको आगाम वर्षलाई ल्याउनु भने भ्रम होइन, 1 अरब भने धेरै ठुलो रकम हो, यो जति काम अगाडि बढ्छ त्यसले बढाउन सकिन्छ।
शिक्षा मन्त्रालयले 1 अरबको लागि
1 अरबको कार्यक्रम बनाएर देऊ भनेर मलाई दिएको छ, त्यो मैले कार्यक्रम दिइसकेँ, अर्थ मन्त्रालयमा पुगिसकेको छ कार्यक्रम, भनेपछि त्यो चान्चुनी कुरा होइन। अब त्यसपछिको आश्वासन के हो भने यदि तपाईँलाई थप चाहियो भने अहिले नै धेरै किन माग्नुहुन्छ, कति सक्नुहुन्छ काम गर्न, 1 अरबको अहिले ल्याउनुहोस् प्रोग्राम, थप चाहियो भने 50 करोड पनि अरू चाहिन सक्छ भन्ने खालको छ। मैले पनि त्यसमा के चित्त बुझाएको छु भने यो 1 अरबले हामी अगाडि बढ्ने बाटो धेरै ठुलो भयो हुन्छ, र आगामी वर्ष जे प्लानिङ भएको छ यी सबै कुराहरू हामी सुरु गराउन सक्छौँ, ताकि यदि पुगेन भने, किनभने यो त रोटेसन 2-3 वर्षसम्म जाने योजना हो कि, अहिलेको अहिले तपाईँहरूले भने जस्तो फ्रिज हुँदैन, उहाँहरूको 2.5 वर्षको छ, उहाँको 2 वर्षको छ, रविना कन्स्ट्रक्सनको बिल्डिङ चाहिँ 15 महिनाको मात्रै है, उहाँले 2 वर्ष भन्नुभएको थियो, 2 वर्षको होइन, उहाँले 15 महिनामा सक्नुपर्छ काम सुरु गरेर। अहिले यो रेस्पोन्स भने सरकारले दिएको रेस्पोन्स धेरै ठुलो रेस्पोन्स हो, एकैचोटि जसो अहिले 50 करोड दिने आगामी वर्ष 1 अरब दिनेको एउटा वचनबद्धता आएको छ, जसो मैले यहाँ त्यो चिठी पनि ल्याएर आएको छु, शिक्षा मन्त्रालयले दिएको चिठी चाहिँ त्यसअनुसारको प्रोग्राम पनि भएको हुनाले त्यसमा दुविधामा पर्नुपर्ने छैन। जहाँसम्म एउटा अघि उहाँले अर्को जिज्ञासा गर्नुभएको थियो, यो उहाँहरूले यसो भन्नुहुन्छ भने चाहिँ यसमा अघि नै हामीले भन्यो, हामी सबैको सहयोग भयो भने यो कुराहरूको पनि केही समाधान आउला कि, जस्तो यसलाई कसरी हामी राष्ट्रिय गौरवको योजनामा पारेर हामीलाई चाहिँ पाउने र मेटेरियलहरू कुनै पनि 12 महिना हामी पाउन सक्ने सुनिश्चित कसरी गर्ने, यसको लागि म पनि व्यक्तिगत रूपमा लागिरहेको छु, जस्तो श्री साहबसँग धेरैपटक कुरा भएको छ, अब मन्त्रालय लेभलमा पनि म कुरा राख्छु, यहाँहरूबाट पनि सपोर्ट चाहियो, यस्तै कुराहरूमा सपोर्ट चाहियो।
हस्, म फेरि सहभागीमा आउँछु।
मेरो नाम प्रसिद्ध राज अवस्थी हो। मैले बुझेको कुरा, यो मेडिकल कलेजको बारेमा कुनै जनताले तलमाथि गरेका छैन, ढुङ्गा ल्याउनु पाएकै छ, पत्थर ल्याउनु पाएकै छ, यहाँ उनलाई दोष मिल्दैन, त्यो भएको हुनाले निर्वाध रूपले तपाईँ जानु सक्नुहुन्छ, कोही रोकठोक देखिन्न, जनता चोकलाई खुसी छ।
हस्, अरू सहभागीहरू,
एआईको रिपोर्ट नआएर पनि तपाईँको कन्स्ट्रक्सनको काम रोकिएको, उहाँको 15 महिना भन्नुभयो जो रविना कन्स्ट्रक्सनको, उहाँले एउटा त्यो कुरो पनि हो, उहाँले जो वृद्धि रेट जो भन्नुभएको छ हामीले पाएको छैनौँ भनेर, सार्वजनिक खरिद नियावलीमा 10%सम्म आफ्नो रिक्स 10-11 वृद्धि भएपछि त्यो राज्यले स्वयं स्वतः दिने भन्ने व्यवस्था पनि हामीले एकचोटि, त्यसैले हामीले काम छिटो यदि गर्नु छ भने, हाम्रो बजेटलाई छिटो खर्च गर्नु छ भनेपछि, तपाईँको ब्लक ब्लक गरेर अरबौँ बनाउनुभन्दा सानो सानो पिस गरेर पनि यदि टेन्डर निकाल्यो भनेपछि यथाशीघ्र काम हुनु, छिटो छिटोभन्दा छिटो काम हुनु, र हामीले के गर्छौँ भने धेरै टेन्डरहरूलाई के अरे धेरै ब्लकहरूलाई एक ठाउँमा राखेर अनि ठुलो टेन्डर गऱ्यो, एउटैको जिम्मा दियो भने त्यति छिटो काम हुन सक्दैन, उसको एउटै कन्स्ट्रक्सनले काम गर्ने कुराहरू त अलिक ढिलो पनि हुनसक्छ।
मेरो नाम तेजबहादुर खड्का हो, म चाहिँ यहीँ वार्ड नम्बर 5 स्थानीय बासिन्दा हो। मेरो प्रश्न, यो जो छ मेडिकल कलेज के पक्कै बन्ने हो त? यही मेरो प्रश्न छ।
मेडिकल कलेज समयमा पक्का बन्ने हो अथवा यसपालिको बजेट खर्च हुन्छ?
हस् सर त्यही हो
त्यो हुन्छ मेडिकल कलेज पनि बन्छ अब अघि उहाँहरूले भने जस्तै कुनै त्यसमा आउने दैवीय कुराहरू जस्तो पोहोर साल अब विभिन्न बाधा व्यवधानहरू आए त्यस्ता व्यवधानहरू आएनन् भने यी साना मसिना कुराहरूले अब रोकिने कुनै कारण छैन रोकिँदैन अब त्यो समयमा सम्पन्न गर्नै पर्छ उहाँहरूलाई दायित्व हो भएन भने उहाँलाई पेनाल्टी हुन्छ सजाय हुनसक्छ अथवा अब अरू नै कुनै व्यवस्था अघि उहाँहरूले पनि भन्नुभएको छ त्यस्ता कुराहरूले गर्दा अब जस्तो पोहोर नाकाबन्दी भयो इन्धनको समस्या भयो आदि इत्यादि भयो त्यस्ता कुनै दैवीय अथवा अचानक आइपर्ने घटना बाहेक अन्यथा रोकिनुपर्ने कुनै कारण छैन पैसा हामीसँग पर्याप्त छ काम उहाँहरूले गर्ने हो
जसरी यो आर्थिक वर्षमा प्रतिशतमा भन्दाखेरि कति प्रतिशत जति काम सकिएला 50 करोड पुरै निकासा भएर कसरी चाहिँ दिने होला
त्यो के छ त्यो अब त्यो ठ्याक्कै यति पर्सेन्ट सकिन्छ मैले भन्न त त्यति मिल्दैन होला किनभने काम गर्ने उहाँहरू हो काम गर्नेले भन्दा बरु अझ मिल्छ होला उहाँले कति सक्नुहुन्छ होइन हाम्रो चाहना अहिले पनि हामी डेली उहाँहरूसँग त्यही भनिरहेको छौँ कि तपाईँ म्याक्सिमम् सक्नुहोस् किनभने पैसा हामीसँग पर्याप्त छ कतिपय उहाँले अस्ति सुनाउनु भयो कतिपय प्रोजेक्टमा उहाँहरूले काम गरेर पनि पैसा पाउनु भएको छैन सरकारी प्रोजेक्टहरूमा हामीसँग पैसा थन्किएर बसेको छ उहाँहरूले जति सक्नुहुन्छ उहाँलाई 20 करोड चाहियो भने दिन सक्छौँ अहिले नै मलाई व्यक्तिगत रूपमा लाग्यो म प्राविधिक पनि होइन हामीसँग यो दुइटै बिल्डिङ मा बेसमेन्ट पनि छ भित्र जहाँ गाडीहरू पार्किङ सार्किङ हुने त्यो आदि आदि बिल्डिङको पुरै आधा भागमा बेसमेन्ट हुन्छ त्यो निकै तल पनि जानुपर्छ 8-9 फिट तल उहाँले ग्राउन्डभित्र जानुपर्ने हुनाले त्यो कम्तीमा बेसमेन्टको काम चाहिँ माथि ल्याएर बर्खा नलाग्दै माथि ल्यायो भने उहाँहरूले बर्खामा पनि निरन्तर काम गर्न सक्नुहुन्छ भनेर दुइटैले कम्तीमा बेसमेन्ट चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ भनेर भनिया छ र त्योसम्म होला भन्ने मैले पनि अपेक्षा गरिरहेको छु
जसरी 50 करोड रुपियाँ विनियोजन भएको छ यी 3-4 वटा ठेक्कामा कति जति रकम तपाईँले निकासा दिन मिल्छ
पुरै 50 करोड दिन सकिन्छ 1-2 करोड अरू थपेर पनि दिन सकिन्छ किनभने हामीसँग पोहोर सालको बचत पनि छ त्यो पैसाको समस्यै छैन तर उहाँले गर्न सक्नु पर्यो असारसम्म उहाँले 50 करोडको बिल ल्याउनु भयो भने हामी दिन सक्छौँ
हस् म यता कलेज भवनको ठेक्का पाएको निर्माण कम्पनी लुम्बिनी रमन केएसजेबीका प्रतिनिधि हुन्छ सुरेन्द्र पालज्यू तपाईँलाई सोध्छु जसरी डाक्टर साहबले भने जस्तै सकिन्छ 50 करोडको काम गर्न
अब यो सुरुको समयमा अलिकति यो के छ भने मान्छेले मात्रै यो काम सम्भव छैन यसको लागि हाम्रो कन्ट्राक्ट डकुमेन्टमै विभिन्न किसिमका मेसिनरीहरूको चाहिँ प्रावधान छ जस्तो एउटा उदाहरणलाई भनौँ ब्याचिङ प्लान्ट जुन हामीले त्यसमा कङ्क्रिट ढलान गर्छौँ त्यसमा म्यानुअल्ली भन्दा पनि अब सुरुमा त हामी मिक्सरले नै गर्ने योजनामा छौँ अब त्यो ब्याचिङ प्लान्ट सेटअप गर्नलाई कम्तीमा 2-3 महिना लाग्छ हामीले अब यो नेपालमा त्यो सम्भव छैन इन्डियामा
त्यो भने के हो त्यो प्लान्ट भने नेपाली
ब्याचिङ प्लान्ट भने अब यो हाम्रो ढलानलाई मिक्स गर्ने कङ्क्रिट
मसला मिसाउने ठुलो मेसिन भनेर
हजुर ठुलो मेसिन अब यसमा कस्तो हुन्छ ग्रेड पनि हाई हुन्छ जस्तो M25 कङ्क्रिट छ होइन त्यो कङ्क्रिट गर्नलाई हामीले ब्याचिङ प्लान्ट जोड्नुपर्ने हुन्छ अब त्यसको लागि हामीले अर्डर गरिसकेको एलसी खोलेर अर्डर गरिसकेको छु अब त्यो आउनलाई हामीलाई 1 महिना लाग्छ त्यो सेटिङ गर्नलाई कमसेकम 1.5-2 महिना लाग्छ हाम्रो त्यसको लागि पनि केही पूर्वाधारहरू बनाउँछ अब त्यसको लागि हामी लेआउट प्लान हाम्रो जुन सप्लायर हो त्यसले दिइसकेको छ त्यसअनुसार अब हामीले साइडमा बनाउनु पर्ने हुन्छ त्यो समय लाग्ने हुनाले अब त्योभन्दा अगाडि नै हामीले अब यो मिक्स डिजाइनहरू गरेर मिक्सरबाटै चाहिँ काम सुरु गर्ने पनि प्लान गरेको छ अफिससँग सल्लाह गरेर
म फेरि सहभागीमै आउँछु
मेरो नाम चाहिँ गेरा चौधरी हो म चाहिँ भौतिक पूर्वाधार निर्माण समितिको स्थानीयको तर्फबाट सदस्य पनि हो मलाई के छ भने समस्या जस्तै अब मलाई जुन निर्माणका कुराहरू चाहिँ म एकदमै अनभिज्ञ छु त्यस कारणले गर्दाखेरि अहिले जुन भन्नुभयो माटो परीक्षणका लागि पठाएको छ भोलि ढुङ्गा गिट्टी होला बालुवा होला कुन चाहिँ अब त्यस त आइसकेपछि कमसेकम मलाई यस यतिसम्म अनुभव हुनु पर्यो कि बालुवा यस्तो किसिमको हुनुपर्छ यहाँसम्म चल्न सक्छ अथवा सिमेन्ट त यो हुनुपर्छ यस्तो किसिमको अलिकति गुणस्तरीय हीन हो कि अथवा के हो मलाई थाहा नभएको कारणले गर्दाखेरि मलाई अहिलेसम्म म अहिले पनि तपाईँको बाटो निर्माण हुँदाखेरि मलाई त केही पनि थाहा छैन यो बाटो अब राम्रो बनाएको छ कि छैन त्यो पनि मलाई थाहा छैन हेर्नुहोस् अब केही न केही टेक्निसियन प्राविधिक कुराहरू पनि ज्ञान समितिलाई भइदिएको भए त्यो अलि राम्रो हुन्छ त्यो ज्ञान कसरी मैले प्राप्त गर्ने त
तपाईँको प्रश्न हामीसँग परामर्शदाता कम्पनी छ जसले मेडिकल कलेजका पूर्वाधारहरूको गुणस्तर हेर्छ बिल्डिङ डेभलपमेन्ट अथोरिटीका आवासीय इन्जिनियर साहब हुनुहुन्छ अशोक यादवज्यू तपाईँ कहाँ हुन्छु जसरी एकराज चौधरीज्यूले भनेकै कुरा उहाँहरूलाई प्राविधिक ज्ञान छैन त्यसको गुणस्तर कसरी हेर्नुहुन्छ तपाईँले के गर्नुहुन्छ
अब जुन अब सरले अहिले राख्नु भएको छ जिज्ञासा अब यो जुन अब निर्माणको कामहरू भइरहेछ त्यसमा अब के भन्छ भने त्यो सुपरभिजन गर्ने अथवा क्वालिटी कन्ट्रोल गर्ने त्यो सबै चाहिँ हामीहरूको जिम्मा हुन्छ र सहयोग त सबैको चाहिन्छ बिना सहयोगले त सम्भवै छैन अब यसमा डकुमेन्ट्समा के छ अब कसको के स्ट्रेन्थ हुनुपर्छ कसको के क्वालिटीहरू हुनुपर्छ त्यो डकुमेन्ट्सहरू हामीसँग छ अनि उहाँलाई चाहिँ अब रिक्वेस्ट छ कि समय समयमा हामीहरूसँग पनि चाहिँ त्यो सम्पर्क गरेर जिज्ञासा राखेको अथवा चाहिएको त्यो जानकारीहरू चाहिँ लिन सक्नुहुन्छ त्यो हामी चाहिँ दिन चाहिँ एनी टाइम चाहिँ तयार हुन्छ हामी।
अनि तपाईँको कमिटमेन्ट के हुन्छ कि अब गुणस्तरीय संरचना पनि बनाउनु पर्छ।
हजुर हजुर।
अब लाखौँ लाख श्रोताले तपाईँलाई सुनिरहनु भएको छ।
हजुर।
कसरी गुणस्तर कायम गरिन्छ अथवा के गर्नु?
अब गुणस्तरमा यस्तो छ कि हामीसँग त्यो स्पेसिफिकेसनहरू पनि छ, जस्तो अब बालुवा भयो अथवा एग्रिगेट भयो यसको गुण के हुनुपर्छ त्यो चाहिँ एउटा नर्म्स छ होइन, हाम्रो चाहिँ नेपाल सरकारको पनि नर्म्स छ, त्यो नर्म्सहरूलाई चाहिँ हामीहरूले फलो गर्दै जाने हो। अब जस्तो अब र मेटेरियलको टेस्टिङ सम्बन्धी ऊ छ त हामी अहिले चाहिँ त्यो सेन्ट्रल ल्याबमा त्यो पठाइरहेका छौँ, अब त्यो रेन्जमा नर्म्स अनुसार चाहिँ त्यो हुनै पर्यो हाम्रो त्यो चाहिँ गुणस्तरको लागि। यदि त्यो छैन भने त्यसको विकल्पमा हामीले मतलब अर्को सोर्स खोजेर चाहिँ उतातिर जानु पर्यो, त्यो नर्म्सलाई फलो गरेर हामी चाहिँ त्यो मेटेरियलको गुणस्तर चाहिँ कायम गर्दै जाने।
बिल्डिङ डेभलपमेन्ट अथोरिटीका तपाईँहरू अब यहाँ आइसक्नु भएको
हो,
निर्माण स्थलमा आइसक्नु भएको
हो? हजुर हजुर।
खटिसकेका छन् सबै?
हजुर हजुर।
गेटा मेडिकल कलेज सरोकार समितिका अध्यक्ष पनि हुनुहुन्छ, प्रेम कुमारजी हुनुहुन्छ, तपाईँ कहाँ आउँछु। अब खास गरी सरोकार समितिले कसरी चाहिँ सहयोग गर्न सक्नुहुन्छ यो निर्माण कामका लागि?
अगाडि पनि अब सहयोग गर्दै आइरहेछौँ, बाटो निर्माण गर्ने ठेकदार दाई हुनुहुन्थ्यो ओली दाई, उहाँको पनि बिचमा धेरै बाधा आएको थियो, त्यतिखेर पनि हामीहरूले उहाँलाई धेरै सहयोग गऱ्यौँ। अझ पनि हाम्रो निर्माण व्यवसायहरूलाई अब के गाह्रो छ भनेपछि हामीसँग पनि सम्पर्क गर्नु होला, हामी सहयोग गर्नलाई सधैँको लागि तयार नै छौँ हामी। मेरो एक प्रश्न डाइरेक्टर सरसम्म के छ भनेपछि, जस्तो अहिलेसम्म हाम्रो मेडिकल कलेजको कार्य सञ्चालन भएन, त्यसमा के मेडिकल माफिया र भू माफियाहरूले केही ठुलो भूमिका खेले जस्तो लागेको छ मलाई?
कस्तो अलिकति खुलाइदिनु।
कस्तो भनेपछि अब अरू पनि मेडिकल कलेज सञ्चालनमा आइरहेछन् अहिले पनि, अब त्यो खालि त्यो नामको लागि मात्र बोर्ड टाँसेर पनि बसेका छन् भनौँ न, हामीले पनि देखिरहेछौँ, अनि भू माफियाहरूलाई पनि त्यहीमा ठुलो चलखेल गरे जस्तो लाग्यो मलाई।
अन्य प्राइभेट मेडिकल कलेजहरू आउन थाल्यो भने सरकारीलाई ढिलाइ गरिदिने परम्परा पनि छ हाम्रो देशमा, यसलाई यसको निर्माणलाई अरू आइरहेका मेडिकल कलेजहरूले प्रभाव पार्छ भन्नु?
मलाई चाहिँ त्यस्तो लाग्दैन, मैले प्रष्टै भन्नुपर्दाखेरि, किनभने यदि त्यस्तो हुन्थ्यो भने गत साल हामी 50 करोड पाउन सफल हुँदैनथ्यौँ, नेक्स्ट इयरको लागि 1 अरबको सिलिङ पाउन हामी त्यो सम्भव थिएन, किनभने रोक्ने त्यस्तो निकायहरूले त त्यहाँ रोक्ने हो नि, माथिल्लो निकायमा रोक्ने, यहाँ रोकेर त रोकिँदैन। अब त्यसैले मलाई त्यति साह्रो लाग्दैन, अब यहाँ त्यसको अलिक चर्चा चाहिँ अलिक व्यापकै भएको सुन्छु, हालाकि माथिल्लो लेभलमा मैले हेर्दा काठमाडौँमा त्यस्तो कुनै चर्चा देखिँदैन, हेरौँ यो के हुन्छ अब भविष्यमा भन्न सकिन्न। तर मलाई त्यो उहाँले भनेको ठ्याक्कै चाहिँ यसलाई प्रभावै पार्न सक्छ कि भन्ने लाग्दैन। र अर्को पक्ष यसको के पनि हो भने, यदि प्रतिस्पर्धाकै कुरामा खोल्न सक्छ कसैले, यदि खोल्नलाई त त्यसको आफ्नो प्रक्रिया छ, त्यो पनि फेरि जाने कहाँ हो भने शिक्षा मन्त्रालयमै जानुपर्छ, खोल्नेले अनुमति लिन शिक्षा मन्त्रालयमै जानुपर्छ, शिक्षा मन्त्रालयले अनुमति दिने लामो प्रक्रिया छ, उसले त्यत्तिकै दिँदैन, र त्यसबाट पनि ऊ सफल भएर कसैले आउँछ भने प्रतिस्पर्धा गर्न त जसले पनि तयार हुनैपर्छ, सरकारी निकायसँग उसले प्रतिस्पर्धा गरेर अर्को खोल्छ भने त्यो कुनै आपत्तिको विषय भएन। तर उसले यसलाई रोकेर आफू चाहिँ आउँछ कि भन्ने जो एक किसिमको भ्रम अथवा हामीमा एउटा डर छ, किनभने हामी सबै यो जसरी पनि बनोस् भन्ने मानसिकताकै मान्छे हौ, यदि त्यस्तो आयो परिस्थिति र व्यवधानै खडा हुने परिस्थिति आयो भने मैले सूचना पाएँ, म यहाँहरूलाई पनि दिन्छु, यहाँहरूले पाएको सूचना म पनि पाऊँ, हामी सबै यसमा अवेर चाहिँ हुनुपर्छ।
यसलाई प्रतिष्ठान बनाउने प्रक्रिया सुरु नै भएको छैन अझै?
अब यो अलि लामो छ, टाइम छ भने म यसलाई अझै प्रश्न
अलिक छोटोमा बुझ्ने गरी,
यो छोटोमा भन्नाले अलिकति भन्नै पर्ने हुन्छ, यो विषय चाहिँ असाध्यै जेन्युन विषय हो, प्रतिष्ठानै बन्ने कि के बन्ने भन्ने कुरो अहिले कुनै निश्चित भएको विषय होइन। तर यहाँ अब तपाईँहरू मिडियाकर्मी लगायत अरूले धेरैले प्रतिष्ठान भनेर देख्छु, अघि तपाईँले एनाउन्स गर्दा पनि दशरथचन्द नामै लिएर भन्नुभयो, त्यो कुनै डकुमेन्ट हामीसँग कहीँ पनि छैन, शिक्षा मन्त्रालयको उसमा यसको नाम अहिलेसम्म नामाकरण भएकै छैन मेडिकल कलेजको, यो समितिको नाम नामाकरण भएको छ, समिति भनेको मेडिकल कलेज पूर्वाधार विकास निर्माण समिति गेटा कैलाली हो यसको नाम, यो बाहेक यसको अर्को कुनै नाम नेपाल सरकारले शिक्षा मन्त्रालयले दिएको छैन। यो कन्फ्युजन अलिकति आएको कसरी होला जस्तो लाग्छ भने, यसपालिको बजेट भाषणमा 3 मेडिकल कलेज नेपाल सरकारले अहिले एउटा अवधारणा ल्याएको छ, प्रत्येक अब यो क्षेत्रमा अहिलेको लागि अब 7 प्रदेश भयो नि, प्रदेश स्तरमा एउटा मेडिकल कलेज सरकारी स्तरबाट सञ्चालन गर्ने, यो अलि पहिलेको थियो 65-66 पोहोरबाट त्यो नीति ल्याएपछि 3 यसपालाको बजेटमा पर्याप्त छ, तिनीहरूलाई 1 करोड रुपियाँ मात्र दिएको छ अहिले पहिलो वर्ष, त्यो 3 करोड रुपियाँ पनि हाम्रोमा आएको छ, अर्को शीर्षक बजेट हेड नभए हुनाले हाम्रो बजेट हेड, मैले बजेट हेड पनि थिएन पोहोर सालसम्म, मैले अहिले बजेट हेड नै पाएको छु, र त्यो पैसा हामी कहाँ राख्या हुनाले 53 करोड भएको, तर वास्तविक हामीले पाउने त्यसमध्ये 50 करोड हो, 3 करोड उनीहरूलाई दिने हो त्यो 3 र अब यो 4 अब एउटा मात्रै रहेन गेटाको मात्रै, 4 मेडिकल कलेजको नीति आयो हुँदाहुँदा यो 7 पुग्छ भने अब यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा जहाँसम्म छ यो अहिले पनि बहसको विषय छ। अब यो शिक्षा मन्त्रालयको यसमा आफ्नो भनाइ के हो भने, मैले बुझ्दै जाँदाखेरि कुनै पनि पठन पाठन जहाँ हुन्छ, जहाँ प्राज्ञिक काम हुन्छ, त्यसको नेतृत्व जुनसुकै देशमा पनि ह्युमन रिसोर्स डेभलप गर्ने मिनिस्ट्री भने एजुकेसन मिनिस्ट्री नै हुन्छ, नाम चाहिँ फरक छ, जस्तो इन्डियामा मानव संसाधन मन्त्रालय भन्छ, हामी कहाँ शिक्षा मन्त्रालय भनिन्छ, होइन विभिन्न नाम छन् तर गर्छ त्यही मिनिस्ट्रीले ताकि त्यसको क्वालिटी कन्ट्रोल गर्ने त कोही न कोही निकाय चाहियो नि तर दुर्भाग्यपूर्ण हामी कहाँ बिचमा के पनि भयो भने विभिन्न कारणले होला त्यो जसको केही प्रतिष्ठानहरू बने त्यो चाहिँ स्वास्थ्य मन्त्रालय अन्तर्गत बने कि तर त्यो चाहिँ स्वास्थ्य मन्त्रालय त्यो अथोरिटी नै छैन उसले त्यो मेडिकल कलेज कसरी चलाउन पाउँछ त्यसको कन्ट्रोल मेकानिजम कहाँ रहन्छ त कसले हो पठन पाठन हेर्ने कुन चाहिँ विश्वविद्यालयले त्यसलाई उ गर्ने त्यो अप्ठ्यारो पाटो छ त्यसैले यो बहुत सैद्धान्तिक विषय हुनाले यसको बारेमा म अलिकति अफ द रेकर्ड पनि पछि उहाँहरूसँग अझै क्लियर गर्छु यो बारेमा एउटा यहाँ भ्रम चाहिँ
भनेपछि इन टोटलमा बुझ्दाखेरि यो मेडिकल कलेज हो अथवा प्रतिष्ठान हो मेडिकल कलेज त हुनै प्रतिष्ठान हो कि होइन अथवा बनाउने कि बनाउने भन्ने बारेमा पुरै सुरुवात भएको
छ अब यो केही पनि भएको छैन अहिले यो अहिले चाहिँ नेक्स्ट इयर गर्दा कि मैले अस्ति सचिवजीसँग भर्खरै कुरा चलाएको छु कि यसरी अब चाहिँ यसरी सकिन्न मैले एक्लैले पनि धान्ने अवस्था भएन एउटा थायी संरचना चाहियो अब किनभने यहाँ बन्दै जान्छ अब त नेक्स्ट इयरदेखि त हामीले अरू काम पनि त सुरु गर्नु पऱ्यो नि मात्र बिल्डिङ बनाएर भएन अस्पताल कसरी चलाउने त्यहाँका जनशक्ति कसरी ल्याउने कर्मचारीको व्यवस्थापन कसरी गर्ने इक्विपमेन्टहरू कसरी ल्याउने के चाहिने हस्पिटल सेटअपका लागि चाहिने कुरा यस यावत कुरामा काम गर्ने टिमहरू पनि चाहियो त्यसका लागि के चाहियो भने नीति क्लियर नभइकन हामीले एउटा सानो समितिले अहिले यो जम्मै कुरा त गर्न सक्दैन यो त पूर्वाधार निर्माण विकास समिति हो यसले मात्रै त्यो सारा कुरा सक्ने कुरा छैन त्यसैले यसलाई अब थायी संरचना लानु पर्यो एउटा थायी संरचना चाहियो कुनै विश्वविद्यालय मार्फत लाने हो अथवा प्रतिष्ठान एउटा विकल्प हुनसक्छ अर्को जस्तो अहिले भनौँ अब अहिले भर्खरै मेरो छलफल त्यसमा भइरहेछ कसरी जान्छ मन्त्रालय थाहा छैन मैले एउटा अर्को तेस्रो विकल्प पनि के हुनसक्छ भने अब चारवटा मेडिकल कलेज भए अरू पनि बन्न सक्छन् भने एउटा छाता चाहिँ ऐन ल्याएर सबै मेडिकल कलेजहरू त्यो भित्र चल्ने गरी र त्यो स्वायत्त हुने जसरी जो आकाङ्क्षी जसले यहाँ यो छ प्रतिष्ठान बनाउने भन्ने उहाँहरूको पनि त्यो आकाङ्क्षा पुरा हुने टाइपको तर स्वास्थ्य मन्त्रालयभित्रको प्रतिष्ठान होइन कि त्यो चाहिँ अलिक फरक डिम्ड युनिभर्सिटीको उसमा चाहिँ आउने किसिमको एउटा स्वायत्त स्वतन्त्र तर छुट्टै ऐनबाट हुने त्यसरी पनि जान सकिन्छ यसो तिनवटा विकल्पमा अहिले चर्चा भइरहेछ तर कुन बाटो लिन्छ भन्ने कुरा शिक्षा मन्त्रालयले डिसिजन गरेर क्याबिनेटबाट लाने कुरा हो त्यो प्रक्रियामा पुगिसकेका छैन छलफलमा अहिले यसरी आइरहेको विषय हो त्यसैले प्रतिष्ठान बनिसकेको अवस्था चाहिँ होइन
मेरो नाम बसन्ती चन्द यसै टोलको हो हामी महिला दिदीबहिनीले सुत्केरी हुँदाखेरि पनि उता नेपालगञ्ज जानुपर्छ नेपालगञ्ज जाँदाखेरि पनि यहाँबाट कति
धेरै समय लाग्छ
धेरै समय लाग्छ एम्बुलेन्सहरू त्यो महँगो महँगो गरेर लैजानुपर्छ त्यसको समाधान गर्नको लागि हाम्रो मेडिकल कलेजमा कहिलेदेखि यसको समस्या समाधान हुन्छ भन्ने यही प्रश्न हो
हस् त्यसको जवाब अघि हामीले मागिसकेका छौँ अब 76 पढाइ हुन्छ र अस्पताल पनि सुरु हुन्छ भन्नुभएको छ अरू
हाम्रो डाइरेक्टर साहब लगायत दिनेश एफएम मार्फत म के भन्न चाहन्छु भने हामीलाई यति यो निर्माण कार्य सम्पन्न छिटोभन्दा छिटो गराउने हो भने र मेटेरियल अथवा खोलामा र मेटेरियल उठाउने वातावरण कसरी कुन निकायले छिटो गरिदिन्छ यसमा छिटो पहल होस् यही रेडियो मार्फत म भन्न चाहन्छु
म अब निर्माण व्यवसाय सबैको तर्फबाट हाम्रो सबभन्दा ठुलो निर्माणको काम पाएको 300 अस्पताल भवनको ठेक्का पाएको निर्माण कम्पनी शर्मा राजेन्द्र कुमार जेविका कार्यक्रम प्रबन्धक हुनुहुन्छ सुनिल पौडेलजी अब सबै निर्माण व्यवसायको तर्फबाट कसरी हामी समयमा सक्छौँ र तपाईँहरूको प्रतिबद्धता के हुन्छ सबैको तर्फबाट
यसको लागि हामीले डिटेल प्रोग्रामहरू गर्छौँ र टाइममा स्रोत साधनहरू म्यानेज गर्यो भनेदेखि अवश्य पनि समयमा सक्छौँ हामीले
तपाईँको प्रतिबद्धता हो
हजुर
र अन्तमा कार्यकारी निर्देशकज्यू कहाँ आउँछु अब तपाईँको कमिटमेन्ट के हुन्छ केटा मेडिकल कलेजलाई 76 पढाइ र उपचार सुरु गराउनका लागि
म त त्यही मिसन नै लिएर आएको हो म पनि स्थानीयवासी हो उहाँहरू जस्तै यहीँबाट पढेँ बढेँ हुर्केँ होइन र जागिरको एउटा उत्तरार्धमा पनि आएको अवस्थाले मलाई एउटा जिम्मेवारी मन्त्रालयले सुम्पियो र मैले त्यसलाई एउटा अभाग्यको रूपमा लिएको छु ताकि मैले एउटा यो पवित्र काममा अन्तिम जागिरको एउटा अन्तिम चरणमा यसरी प्रवेश पाएकोमा म अत्यन्त एक किसिमले गौरवान्वित भएको छु र म एकदम समर्पित भावले लागेको पनि छु किनभने मैले त्यही अब मैले यसैबाट मैले चाहिँ एउटा यही पवित्र काममा लागेर मेरो जागिरलाई सक्ने मनसायका साथ म अगाडि आएको हुनाले मैले यो 1.5 वर्षमा मैले जम्मा यो सामान्य कुरा हो होइन 4 दिन मात्रै बिदा लिएको छु यो ड्राइभर यहाँसँगै छ कुनै सार्वजनिक विधा मैले उपभोग गरेको छैन त्यसरी नै किन त्यसको कारण के पनि थियो भन्नुहुन्छ भने मसँग जनशक्ति भएन म एकजना कर्मचारी एकजना ड्राइभर छ एकजना पिउन छ यतिको भरमा यो अफिस चलिरहेछ जबकि काम चाहिँ अरबौँको टेन्डर भइरहेछ हामी प्रतिबद्ध के छौँ भने यो जति कामहरू अहिले अगाडि बढाएको छन् यो इन टाइममा सकाउने मेरो प्रतिबद्धता नै रहन्छ हालाकि काम उहाँहरूको हातमा छ तर पनि म निरन्तर उहाँहरूसँग अहिले पनि कतिपटक बसिसक्यौँ हामी उहाँहरू भर्खरै आउनु भएको छ तर पनि मैले धेरै त्यही भएर म अहिले बसिरहेको जबकि मेरो ड्युटी भन्दा पनि अब बिडिएको ड्युटी क्वालिटी कन्ट्रोल गर्ने काम सुरु गराउने टाइममा काम सघाउने किनभने उहाँहरूलाई नै हामीले त्यही किसिमले टेन्डर गरेर हायर गरेका हो उहाँहरूलाई त्यो यति ठुलो पार्टी हो
अपवाद निर्माण व्यवसाय बाहेक तोकिएको समयभित्रै काम गरेको विरलै उदाहरणहरू छन् तपाईँलाई विश्वास लाग्छ उहाँहरूले कमिटमेन्ट त गरिरहनु भएको छ
होइन अब म विश्वास नै गर्छु अहिले नै अविश्वास गरिहाल्ने अवस्था आइ नपरे हुनाले अब हेरौँ उहाँको क्रियाकलाप एक्टिभिटी के भयो भने होइन भने अब कारवाहीको चरणमा जानुपर्छ जसरी रविनालाई पनि हामीले त्यत्तिकै यहाँ पुर्याएको होइन अहिले यो स्टेजमा उहाँलाई पनि त्यो केही प्रक्रियामा ल्याएर नै उहाँ अहिले यहाँ काम म गर्छु भन्ने भएको हो।
हस् त आजको बस यति नै। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो कार्यक्रम साझा मञ्च दिनेश एफएम 93.8 मेगाहर्ज उत्तर भेरी कैलाली। बहसमा सहभागी भइदिनु भएकोमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारालाई धेरै धेरै धन्यवाद। सहभागी दीर्घको पहिलो लहरका सम्पूर्ण निर्माण व्यवसायी मेडिकल कलेज सरोकार समितिका पदाधिकारीहरूलाई पनि धन्यवाद। परिसर उपलब्ध गराइदिने गेटा आँखा अस्पताल दिनेश एफएमसँगै बैतिरको रेडियो स्वागत र कञ्चनपुरको नागरिक एफएम सुनिरहनुभएका श्रोता र सहभागी सबैलाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।